नमस्कार, कार्यक्रम निचोडबाट म केशव ढकालको। सुर्खेतका एचआईभी संक्रमितहरूले पटक पटक आग्रह गर्दा पनि आफूहरूका माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको गुनासो गरेका छन्। एकातिर सरकार आफूहरूको मागप्रति उदासीन रहेको र अर्कोतिर अझै पनि आफूहरूमाथि विभेद हट्न नसकेको उनीहरूले दुखेसो गरेका छन्। सुर्खेतको लेक बेसीमा हालै राजी खुशीमा भएको बिहे पनि एचआईभी संक्रमितको परिवारको सदस्य भएकै कारण रद्द गरिएको छ भने विभिन्न आरोप र दुर्व्यवहार समेत गरिएको छ। सिंहदरबारमा रहेको केन्द्र सरकारले माग नसुने पनि घर दैलोमै रहेका प्रदेश र स्थानीय सरकारले एचआईभी संक्रमितहरूका माग सम्बोधन गर्न के कस्तो पहल गर्दैछन् भन्ने बारे आज हामी छलफल गर्दैछौ। अनि एचआईभी संक्रमितहरूका समस्या के छन्, यसलाई कसरी सम्बोधन गर्न सकिएला भन्ने बारेमा आजको निचोड केन्द्रित रहेको छ। वीरेन्द्रनगरमा भएको छलफलमा हामीसँग करिब 20 जना सहभागीसँगै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाही, क्षेत्रीय अस्पताल सुर्खेतका एआरटी इन्चार्ज सविता योगी र नवकिरण प्लसका देवेन्द्र शर्मा पाठक हुनुहुन्छ। शुरूमा म तपाईँ सहभागीको प्रश्न लिन्छु।
मेरो भावनापुरी अनि लेखबेसी 10 हो। अनि मेरो समस्या त अब मैले पहिला जस्तो मैले भोगे, अब धेरै मैले जति दुःख भोगे अब आउँदा मेरो छोराछोरीहरूलाई त्यस्तो दुःख नहोस्, अनि मेरो छोराछोरीहरूले पनि अनि स्कुलमा गएर राम्रोसँग पढ्न सकुन्। अहिले हालसालै मेरो सामाजिक अनि दुर्व्यवहार भयो कि मेरो छोरा अनि बिहा गरेर ल्याए, मैले त नले बाबु भन्दै थिएँ, त्यसपछि अनि ल्यायो अनि हामीलाई जिम्दै कुहिन्छ भनेर अनि त्यो केटी अनि 7 दिनसम्म बसेकी हो हाम्रो, अनि त्यसपछि 7 दिनसम्म राजी खुसीले आयो। त्यसपछि अनि त्यसको आमा इन्डिया थियो, त्यसपछि आमा आएर पनि त्यो केटीलाई अनि राम्रैसँग बसेको थियो त्यो केटी, पछि अनि आरोपहरू लगायो, मुख थुनेर ल्याइयो भन्यो त्यो अनि त्यो केटीको आमाले आएर यो घरमा किन आएको, जिम्दै कुहिन्छ भनेर त्यो केटीलाई पनि हाने जिम्दै कुहिन्छ भनेर हामीलाई यस्तो दुर्व्यवहारहरू लगाइयो। अनि समाजमा म घृणित भएँ, पहिला मलाई समाज कसैले पनि थाहा पाएको थिएन, अनि थाहा पनि त थाहा पाएको थियो, त्यति त्यो कुहिन्छ भने त त्यस्तरी थाहा पाएको थिएनन्। अनि त्यसपछि त्यो बहिनी आएर यति साह्रो गरेर सब समाजको अगाडि त्यो बहिनीलाई त्यो आफ्नो छोरीलाई कुट्यो कि कुहिन्छ भनेर अनि लछार पछार गरेर अनि घरबाट लग्यो। त्यसपछि अनि विवाह रोकियो, अनि आरोपहरू लगाइयो, अनि झुटो आरोपहरू लगाइयो, अनि मेरो छोराछोरीहरूलाई मैले त जति दुःख भोगे भोगे अब आउँदा मेरो छोराछोरीहरू त्यस्तो दुःख नभोगुन् अनि भन्न म चाहन्छु।
सायद सर यहाँले सुनिहाल्नु भयो, राजी खुसी बिहे भयो, एचआईभी संक्रमितकै सन्तान भएकै कारण उहाँको बिहे रद्द भयो र उहाँले अनावश्यक लाञ्छना र आरोपहरू खेप्नु पर्यो, यसलाई कसरी हटाउन सकियो?
अब अवश्य पनि यो पहिले एचआईभी एड्स भनेको जुन नेपालमा विगत करिब 20 वर्ष पहिलेदेखि अलिक ठुलो रूपमा देखा परेको थियो, पहिले एचआईभी एड्स के हो भन्ने चाहिँ मान्छेलाई पुरा परेको थियो, र अहिले आएर यो अब मान्छेहरू थुप्रै वर्ष बाँचेको सामान्य भइसकेको, अहिले त सामान्य रोग सरह भइसकेको अवस्थामा पनि त्यो सोचाइ भएको छ भने कोही समुदायमा त्यसो भ्रम हुनसक्छ, तर धेरै मान्छेहरूले बुझिसक्नु भएको छ। त्यो कारणले अब त्यो नबुझ्नु भएको छ भने त्यसलाई हामी विभिन्न यो मिडियाहरू भयो, तपाईँको यो एफएम भयो, त्यसपछि अरू स्वास्थ्यकर्मीहरू हुनुहुन्छ गाउँ गाउँमा, वडावडामा स्वयंसेवीहरू हुनुहुन्छ, र हामीले पनि यस्ता यो बारेमा एफएमहरू प्रयोग गरेर हामी सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले पनि एफएमहरू प्रयोग गरेर यसमा यस्तो त्यस्तो खालको सोचाइ राख्नुपर्ने अवस्था नभएको भनेर हामी पनि जानकारी गराउने छौँ आउँदा दिनहरूमा, त्यसरी चाहिँ त्यो खालको सोचाइ राख्नुपर्ने आवश्यकता छैन।
देवेन्द्रजी, सुर्खेतमा एचआईभी संक्रमितहरूले पछिल्लो समय भोग्नु परेका अरू समस्याहरू के छन्?
अब सुर्खेतमा अब एचआईभी संक्रमितहरूले भोग्नु परेको समस्या भनेको धेरै समस्याहरू छन्, त्यो समस्याहरू बिस्तारै हामी चाहिँ पछि छलफल पनि गर्दै जाउँला। विशेष गरेर सोसियल स्टिगमा अब हामी 21औं शताब्दीमा आइसक्यौँ, तैपनि अब केही बुझेका कम्युनिटीहरूले एचआईभी एड्सलाई अब नर्मल हो, अब यो सामान्यकरण भइसक्यो, नर्मली हो भनेर पनि लिइरहेको अवस्था छ भने त्यही विषयलाई फेरि अब नबुझेको कम्युनिटीका मान्छेहरूले विभिन्न किसिमको आरोप प्रत्यारोप, एउटा घरमा एचआईभी संक्रमित छ भन्नेमा 7 पुस्ता चाहिँ उहाँहरूलाई चाहिँ लालछना लाउने, ब्लेम लाउने कुराहरू चाहिँ यो एउटा घटनाक्रम चाहिँ छ, र यस्ता चाहिँ धेरै घटनाहरू चाहिँ देशैभरि नभएको भने होइन। र त्यस्तै गरेर अब स्वास्थ्यको समस्या, अब अलिकति विकट गाउँबाट आउने एचआईभी संक्रमितहरूलाई औषधि लिन आउन पर्ने अलिकति गाह्रो छ, त्यो समस्या छ। जस्तो पोषणको समस्याहरू छ, हामी भन्छौँ एचआईभी संक्रमितहरूले नर्मल मान्छेहरूले भन्दा 20% बढी चाहिँ पोषणयुक्त खानेकुराहरू खानुपर्छ भन्ने छ। हामी त्यसो भन्दै गर्दा हाम्रा एचआईभी संक्रमितहरू खालि खाली पेटमा एआरबी औषधि जुन एचआईभी संक्रमितहरूको आयु बढाउने औषधि हो, खाली पेटमा त्यो औषधि चाहिँ खाइरहनु भएको छ। उहाँलाई हामीले पोषण उपलब्ध गराउन सकिरहेको पनि छैन र उहाँको अर्को आफूले पनि त्यसलाई म्यानेज व्यवस्थापन गर्न सक्नु भएको छैन, किनकि आर्थिक अवस्था छ त्यस्तै छ, त्यस्तो स्वास्थ्यको शिक्षाको समस्या त्यस्तै छ, बालबालिकालाई पढाउन सक्नु भएको छैन, गाह्रो छ, अनि आमदानीका कुनै पनि स्रोतहरू छैन, जति पनि संघ संस्थासँग मात्रै चाहिँ अलिकति चाहिँ भर पर्ने अवस्था चाहिँ
पोषणको समस्या छ। एचआईभी संक्रमितहरूलाई सबैभन्दा बढी पोषणयुक्त खाना चाहिन्छ, उहाँहरूले पोषणयुक्त खाना पाउनु भएको छैन भन्ने कुरा आयो, उहाँहरूलाई पोषणयुक्त खाना दिनको लागि मन्त्रालयले के गर्न सक्छ?
एकदमै हामीले कार्यक्रम राखेका छौँ अहिले यो वर्ष एचआईभी एड्स पीडितलाई सहयोग भनेर आउँदो वर्षको लागि हामी सानो स्टार्टिङ गरेका छौँ। सायद अब तपाईँ यो कार्यक्रम पनि भएको हुनाले हामीले अब निर्देशिका बनाउने क्रममा पोषण सहयोग भनेर त्यसलाई हामी त्यो खालले चाहिँ हामी सहयोग गर्न सक्छौँ।
सविताजी, यहाँले लामो समयदेखि संक्रमितहरूको उपचारमा पनि प्रत्यक्ष रूपमा संलग्न रहेर काम गर्दै आउनु भएको छ, के देख्नु भएको छ उहाँहरूको समस्या? यहाँले चाहिँ
मैले एआरटीमा काम गरेको 6-7-8 वर्षको अनुभवमा सबैभन्दा दुःख लाग्दो कुरा हाम्रो एचआईभी संक्रमित जति छ मेरो सेन्टरमा आउने बिरामीहरू उहाँहरू सबै कस्तो क्षेत्रबाट आउनुहुन्छ भनेपछि एकदम गरिबीको अवस्थाबाट गुज्रिरहेको अवस्थाको कर्मचारी मान्छेहरू हुन्छ होइन। एकदम गरिबीको अवस्थामा गुज्रेको परिवारलाई नै एचआईभी संक्रमित हुन्छ भन्ने त होइन, तर पनि हाम्रो चाहिँ अहिले सुर्खेतमा भएको एचआईभी संक्रमितलाई हेर्दाखेरि अन्त चाहिँ अन्यत्र सहरी क्षेत्रहरूमा के छ भनेपछि ड्रग युजरबाट आएको हुन्छ होइन, तर हामीसँग अहिले भएको एचआईभी संक्रमित प्रायः सबै माइग्रेन्ट लेबरहरूबाट, गरिबीको कारणले आफ्नोसँग उपचार छैन, हामीसँग कल कारखाना छैन हामीसँग होइन, त्यसैले गर्दा उहाँहरू कमाउने उद्देश्य रोजीरोटीको उद्देश्यले आफ्नो परिवार पाल्ने उद्देश्यले उहाँहरू इन्डिया पलायन हुनुहुन्छ। अनि उता जाँदाखेरि उहाँहरूले शिक्षाको कमीले होला, कसरी हामी एचआईभी बच्न सक्छौँ भनेर उहाँहरू एचआईभी संक्रमित महिलाहरूसँग या त पुरुषहरूसँग कसरी मिसिनुहुन्छ र उहाँहरूलाई चाहिँ एचआईभी पोजिटिभ भएर आउनुहुन्छ, आफू संक्रमित भएर उहाँहरू आउनुहुन्छ, आउँदा पनि उहाँहरूलाई शिक्षाको कमी छ, अनि उहाँहरूले आफ्नो परिवारलाई सारिन्छ सारी परिवारबाट, अनि एउटा गर्भवती महिलालाई सर्यो भनेपछि उसले बच्चा पाउने प्रक्रियामा उसको बच्चालाई सर्छ, त्यसैले एउटा सिङ्गो घरमा पनि अहिले हामीले हेरिरहेको छौँ, मेरो त एउटा दुईवटा परिवार यस्तो छ सिङ्गो परिवार नै पोजिटिभ छ कि, कस्तो दुःख लाग्छ, म कहिले काहीँ सेन्टरमा काम गर्छु, म एक दुईजना आफ्नो साथीहरूलाई कस्तो भन्ने गरेको छु भने आज मेरो बच्चा नेगेटिभ आयो भन्दा मेरो साथीहरू अचम्म मान्नुभयो कि, उहाँले मेरो आफ्नै बच्चा भन्नुभयो कि, ए म्याडम आज त तपाईँले चिसो खुवाउनुहोस् तपाईँको बच्चा नेगेटिभ हो भन्नुभयो, मेरो मलाई आँखाबाट आँसु आयो कि, म खुसीको आँसु आयो किनभने मेरो बच्चा नेगेटिभ भनेको मेरो बिरामीको बच्चा नेगेटिभ भनेको हो कि, त्यस्तो कुनै कुनै परिवारहरू यस्तो छ उसको पुरै फ्यामिली नै पोजिटिभ छ, दुःख लाग्दो अवस्था त्यहाँ जस्तो अहिले सरले पोषणका कुरा उठाउनु भयो नि, देवेन्द्रजीले भन्नुभयो जस्तो हाम्रो पोषण यस्तो नितान्त आवश्यकता छ, हाम्रो त्यस्तो परिवारबाट आएको छ कि जो मान्छेहरू साँझ बिहान आफ्नो जो गर्न सक्दैन त्यसैले पोषणको आवश्यकता पनि छ भनौँ उहाँले भने जस्तै।
यहाँ चेतनाको कुरा पनि उठ्यो, सुर्खेतमा खास गरी जो कामको सिलसिलामा बाहिर जानुहुन्छ, भारत लगायत अन्य देशहरूमा जानुहुन्छ, उहाँहरूबाट बढी सर्ने गरेको पाइयो, हामीले यो चेतना जगाउनको लागि के गर्न सकिन्छ? अब
अवश्य पनि यो पहिले भन्यो नि, पहिले अब यो सचेतना कम थियो, कसरी सर्छ भने पहिला धेरै मात्रामा थियो, नेपालमा पनि एकपटक 70,000 हारिमा यो पोजिटिभ हुनुहुन्छ भन्ने अनुमान गरिएको थियो, तर अहिले आएर अब हामीले 30-32,000 मात्र हुनुहुन्छ भन्ने छ। अब त्यस्तै अब एचआईभी के अरे पत्ता लाग्यो, पोजिटिभ भएको पत्ता लागेको धेरै मात्रामा अहिले कम भइसकेको छ धेरै। अब अहिले हाम्रो सर्वे विभिन्न सर्वेहरूमा जस्तै डेमोग्राफिक हेल्थ सर्वे के सर्वेहरू हुन्छ, यो सर्वेहरूमा एचआईभीको बारे जानकारी भएको जनसङ्ख्या 95% हारिमा छ, 90% माथि नै छ भनौँ, र धेरै मात्रामा यसमा काम भएको छ विगतमा,
तर पनि नयाँ संक्रमितहरू फेला पर्ने क्रम पनि त रोकेका छैन
त्यो पाठमा। अब बाँकी अब आउँदा दिनहरूमा हामी अझ यो हाम्रो प्रयास भइरहेको छ र निरन्तर यो घट्दो क्रममा चाहिँ हुन्छ भन्ने मलाई आशा छ।
हस्, म तपाईँ सहभागीतिर जान चाहन्छु।
मेरो नाम मतिकला घर्ती, म एचआईभी संक्रमित भएको 20 वर्ष भयो, मेरो घर लेखा हजुर। हामीले खाइरहेको एआरबीले हामीलाई धेरै असर गर्छ भने हामीले चाहिँ धेरै किटापमा परेछौँ सुने हाम, तर हामीले यो असरहरू कस्तो असर देख्छ देखा पर्छ, अनि हामीले यो असरहरूलाई कहाँ गएर जचाउने, कसलाई भन्ने, हाम्रो सम्बन्धित डाक्टर तालिम ल्याएको डाक्टर त्यति हुनुहुन्न, यो चाहिँ हामीलाई एकदम जरुरी देखेको छु कि मैले चाहिँ हुनै पर्छ भन्ने। अब हामीलाई समस्या त देख्यो, हामीले कहाँ गएर जचाउने, कसलाई भन्ने, यो धेरै प्रजनन स्वास्थ्य सम्बन्धी, ग्यास्ट्रिक सम्बन्धी, टाउको दुख्ने सम्बन्धी, यो पनि गालाभित्र जाने, चन्नीहरू बाहिर आउने, भित्र जाने, त्यस्तो समस्याहरू धेरै देखा पर्छ भनेको सुनेछु, तर समस्याको हल।
हस्, धन्यवाद। उहाँले खास गरी यो जुन एचआईभी संक्रमितहरूले लिने एआरबी औषधिले पनि नकारात्मक असर गर्छ भन्ने सुनिया छ भन्नुभएको छ, अनि संक्रमितहरू कहाँ जाने कसरी स्वास्थ्य सेवा लिने, उपचार लिने भन्ने अलमल छ उहाँलाई।
संक्रमितहरूलाई एआरबी खाइसकेपछि सामान्य असर सबैलाई देखा पर्छ, अब बिरामीहरूले सेवा नपाएको भन्ने चाहिँ छैन है, तर संक्रमितहरूलाई चाहिँ एउटा सिएमटी भन्ने एउटा ट्रेनिङ हुन्छ, क्लिनिकल म्यानेजमेन्ट ट्रेनिङ भनेर, त्यो ट्रेनिङ लिएको सबै ठाउँमा डाक्टरहरू हामीसँग उपयुक्त भनौँ पुग्ने मात्रामा हुनुहुन्न, कहिले काहीँ बिरामीले सेवा नपाएकै भन्न त मिल्दैन है, तर सम्बन्धित डाक्टर कहिले काहीँ नभएर सेवामा अलिकति ढिलो होला, उपचार चाहिँ उहाँहरूले चाहेको जस्तो नपाए पनि पाउनु चाहिँ भएको छ। तर अब जस्तो महिला डाक्टर खोज्नेलाई महिला उपलब्ध गराउन सक्ने, अनि एआरबी खाइरहेको मान्छेहरूलाई छुट्टै एआरबी सेन्टरमा ल्याएर छुट्टै रुममा राखेर उहाँलाई छुट्टै उपचारको व्यवस्था चाहिँ हामीले गर्न सकेका छैनौँ है, तर उहाँहरूले सेवा चाहिँ उपचारको क्रममा चाहिँ यो एआरबी खाइरहेको क्रममा चाहिँ पाउनु भएको छ।
देवेन्द्रजी के छ समस्याहरू? उपचारमै पनि समस्या भएको छ, अलमल छ भन्ने कुरा आयो, तपाईँ लामो समयदेखि यस क्षेत्रमा कार्यरत हुनुहुन्छ, के छ?
उपचारमै समस्या अलिकति अलमल भन्दा पनि यसलाई अलिकति स्पेसिफिक हुनु जरुरी छ। उपचार हुँदै नभएको भन्ने होइन, उपचार धेरै भएको छ। हाम्रो अहिलेको नेपाल सरकारको यो क्षेत्रीय अस्पतालको यो क्षमताले भ्याएसम्म उहाँहरूले गर्नुभएको छ। भनाइ के हो भने त्यो एचआइभीसँग सम्बन्धित तालिम लिएको विशेषज्ञ डक्टर, क्लिनिकल म्यानेजमेन्ट ट्रेनिङ लिएको डक्टर, लोकल लेभलमा बस्ने डक्टर, अब दुई तिनजना तिन चारजना भइदियो भने एउटा डक्टर नहुँदा अर्को डक्टरले हेर्नुहुन्छ, पाले पाले हेर्नुहुन्छ, अनि मेजर किसिमका नकारात्मक असर आयो भने त्यसको उपचार गर्न सक्ने त्यो क्षमता हाम्रो यहाँ छैन। त्यस्तो किसिमको डक्टरहरूको त्यो क्षमता चाहिँ विकास गर्न चाहिँ जरुरी छ उपचारको क्रममा। यही क्षेत्रीय अस्पताल हो, 2006 म सुर्खेत आउँदाखेरि उहाँहरूले भन्नुहुन्थ्यो यो एचआइभी इन्फेक्टेडहरू हामीलाई के थाहा छ नि, यहाँ नलाउनुहोस् भन्नुहुन्थ्यो, किन थाहा पनि थिएन। अहिले सारा चिज छ, CD4 काउन्ट छ, एआरबी सेन्टर छ, तर त्यसलाई हामीले अलिकति व्यवस्थित गरेर लान चाहिँ पर्ने जरुरी मैले चाहिँ देखेको छु। जस्तो एचआइभी सङ्क्रमितहरू औषधि लिन आएको बेलामा अलिकति वेटिङ गरेर बस्ने, त्यो एआरटी साइडमा अलिकति त्यो ठाउँहरूको अभाव नै छ। अब अहिले क्षेत्रीय अस्पताल पुनर्निर्माण हुँदैछ, बन्दैछ, भोलिका दिनमा त्यो पनि व्यवस्था होला। तिनी कुराहरू भयो भने जस्तो अब हिजोको अब हामी अहिले मेजर समस्या भनेको एचआइभी इन्फेक्टेडहरूको भाइरल लोडको परीक्षण गर्नलाई चाहिँ समस्या भइरहेको छ। अब जम्मा देशभरिमा दुईवटा मात्रै मेसिन छ, एउटा मेसिन छ काठमाडौँ, एउटा मेसिन छ धनगढी। नेपाल सरकारले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र एउटा चाहिँ गोल अब्जेक्टिभ पनि त्यो प्लान गरेको छ 16-21। त्यसमा के भनेको छ भने 1990 भनेर यो 1990 चाहिँ अब्जेक्टिभ चाहिँ लिएर आएको छ। भनेको त्यो अहिले हाम्रो सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा सरले चाहिँ भन्नु भने 70-32 झर्याएको छ। हो त्यो 32,000 त टेस्ट हामी गर्न सकेका छैनौँ, हामी 28,000 चाहन्छौँ मात्रै हामी टेस्ट गरेका छौँ। अब त्यो टेस्ट गर्ने क्यापासिटी त्यो 32,000 हामी परीक्षण गर्न जरुरी छ। पहिलो 90 सबैलाई खोज्नु पर्यो नि, खोज्नु पर्यो, टेस्टिङमा ल्याउनु पर्यो। त्यसपछि बाँकी सबैलाई सबैभन्दा चुनौती चाहिँ हामी चाहिँ अहिले एआरबी इनरोलमा समस्या। एआरबी मैले देशैभरिको कुरा गरेर चाहिँ यो सुर्खेतको मात्रै कुरा गरेर होइन कि, सुर्खेतमा त्यति धेरै समस्या होइन, देशैभरिको समस्या गर्दाखेरि 28,000 चान्चुनलाई हामीले चाहिँ टेस्ट गरिसक्यौँ, तर एआरबीमा इनरोल चाहिँ कति छ भन्दाखेरि देशैभरिको डाटा हेर्नु चाहिँ 12,000 मात्रै इनरोल छ।
हाम्रो क्लाइन्टले भने जस्तो हामीले चाहिँ सेवा चाहिँ अलिकति दिन नदिएको होइन। अहिले हामीसँग देवेन्द्रजीले भने जस्तो कस्तो छ भने हाम्रो भवन निर्माणको क्रममा भावनाले हामीसँग जति सुविधाहरू छन् कुनै सुविधाहरू नयाँ भवनमा छ, कुनै सुविधाहरू पुरानो भवनमा छ, नत्र हामीले देवेन्द्रजीलाई देवेन्द्रले भनेको कुरामा म प्लस गर्न चाहन्छु। पहिलाको दाँजोमा हामीले होइन देवेन्द्रजी धेरै सुविधा पाएको छ, जस्तो CD4 कुराहरू गरौँ, अनि क्लाइन्टलाई हेर्ने सबैभन्दा हाम्रो त हस्पिटलले क्लाइन्टलाई हेर्ने नजर झन् एचआइभी एड्स भन्ने बित्तिकै पोजिटिभ भन्ने बित्तिकै जुन हेर्ने छ नि त्यो नै बदलेको छ कि। सबै सेन्टरबाट जस्तो PMT CT सर्भिस छ अहिले हामीसँग, प्रिभेन्सन मदर टु चाइल्ड सर्भिस, त्यो पनि हामीसँग एकदम कन्टिन्यू छ। अहिलेसम्म हामीले PMT सर्भिसबाट दिएको एउटा पनि बच्चा पोजिटिभ आएको छैन। जस्तो हिजो एउटा सेन्टरबाट चाहिँ गलत
व्यवस्थित र प्रभाव प्राप्त हुन सकेन भन्ने कुरा
सकेन भनेको त्यही मैले भने नि सर। दुईतिर हाम्रो जस्तो नयाँ भवनमा कुनै सर्भिस एक्सरे गर्नलाई जाऊ 7 जो कोठामा जाऊ भन, पुरानो भवनमा पठाऊ अनि नयाँ भवनमा जाऊ, कहिले कहिले क्लाइन्टहरू हाम्रो अल्मलिन्छ, सेवा नदिएको होइन, सेवा चाहिँ अलिकति ढिलो भएको छ,
ढिलासुस्ती। सामाजिक विकास मन्त्रालयका महाशाखा स्वास्थ्य महाशाखा प्रमुख हुनुहुन्छ। अब मन्त्रालयले जसरी स्वास्थ्य सेवा प्राप्त छैन, उपचार छ तर प्राप्त छैन, पुग्दो छैन भन्ने कुरा छ, यसमा यसलाई व्यवस्थित गर्नको लागि र दक्ष चिकित्सकहरू त्र्याउनको लागि केही पहल गर्न सक्छ?
तपाईँ सरले भन्नुभयो एउटा चाहिँ तालिम प्राप्त डक्टरको कमी भन्नुभयो एउटा, अर्को चाहिँ अब भाइरल लोडको मेसिनको पनि कमी भन्नुभयो। सरहरूले अस्ति हाम्रो कार्यक्रम बनाउनुभन्दा अलिक पहिला यस्ता खालका हामी पनि अब यो नयाँ मन्त्रालय भएको हुनाले यहाँका इस्युको बारेमा हुन त म यही क्षेत्रको हो तर प्रत्यक्ष योभन्दा पहिले बाहिर बाहिर क्षेत्रमा काम गरेको हुनाले प्रत्यक्ष चाहिँ जानकारी नभएको हुँदा पहिला अलि सफल भयो भने तै पनि अब हामी चाहिँ
केही
कुराहरूमा चाहिँ हामी कार्यक्रम बनाउँछौँ आउँदा दिनहरूमा यो समस्या समाधान गर्नेतिर हामी लाग्छौँ।
छिट्टै यहाँको प्रतिबद्धता व्यवहारमा उत्रन सकोस् हामी पनि यही कामना गरौँ। म फेरि तपाईँ सहभागीतिर जान चाहन्छु, हात उठाइदिनु होला, आफ्नो प्रश्न राखिदिनु होला।
मेरो नाम रिता दाहाल हो। अब समस्या त यस्तै छ म्याडम कि भन्ने, अब छिमेकीहरूले पनि घृणा गर्छन्, बाल बच्चाहरूलाई स्कुल पठाउँदाखेरि पनि अब घृणा गर्छन्। अब हामी भाडामा बसेको दुखी गरिब मान्छे होइन, अब यो EIT खानालाई मैले आम आफ्नो देशमा बसेको छैन। म एआइटीको अब भाडाको कमी कमजोरी, आर्थिक कमी कमजोरी भएर म यहीँ बसेको छु। अब यो खाना आउनलाई सजिलो होला भनेर म भाडा बसेछु। मैले अब आफ्नो दुःख सुख गरेर छोरा पालेछु। अब यो समाजमा पनि घृणा गर्छन्, भाडामा बस्नेलाई पनि घृणा गर्छन्, स्कुल जाँदाखेरि पनि बाबुहरूलाई घृणा गर्छन्। अब समस्या यस्तै हो। अब हामीले सुविधाहरू त अब भएसम्मको यहाँ पाइरहेछौँ। अब हुँदै नभएको समस्या त अब हजुरहरूले पनि कहाँबाट बनाउने? अब एआइटी खाइरहेछन्, जतिखेर आए पनि पाइरहेछन्। अब यस्तै हो।
हस्, धन्यवाद साजू। फेरि यो विभेदकै कुरा आयो, अझै पनि विभेद हट्न सकेका छैन। बाल बच्चाहरूले स्कुलमा विभेद खेप्नुपर्छ, शिक्षा मन्त्रालय पनि हेर्छ, यहाँको मन्त्रालयले कसरी यसलाई चाहिँ अब हटाउन सकिन्छ?
यस्तो विभेद छन् भने अब हामी आउँदा दिनहरूमा थप छलफल, विभिन्न छलफल कार्यक्रममा स्कुलमै गएर हामी स्कुल हेल्थ कार्यक्रमहरू चलाएर समुदायमा यी कुरालाई फेरि हामी यो विभेदको विषय होइन भनेर हामी फेरि यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न चाहन्छौँ।
देवेन्द्रजी, कसरी चाहिँ हटाउन सकेला? अझै पनि यद्यपि यसमा सुधार आएको छ, सुधार आएको छैन भन्न मिल्दैन, सुधारहरू आएको छ हेर्ने दृष्टिकोणमा, तर विभेद कायम छ। स्कुलमा विभेद छ, घरमा विभेद छ, होइन? कसरी चाहिँ हटाउन सकिन्छ? कहाँनिर हामी चुकिरहेछौँ?
यो हामी चुकेको ठाउँ थुप्रै ठाउँमा हामी चुकेका छौँ। मलाई अचम्म लाग्छ, हामी 12-10 वर्ष यो क्षेत्रमा हामी काम गरिसक्यौँ, तर एउटा सुगर भएको बिरामीलाई हेर्ने दृष्टिकोण र एचआइभी भएको बिरामीलाई हेर्ने दृष्टिकोणमा फरक किन? मेरो एउटा प्रश्न, अब यसमा कसले बुझाइदिने? अनि सुगर भएको चाहिँ राम्रो भयो, त्यो राम्रै मान्छेलाई लाग्यो है, उता गएर फेरि एचआइभी संक्रमित जुन मान्छेलाई एचआइभी लाग्यो त्यो मान्छे चाहिँ हरेक रूपमा चाहिँ यो आचरण पनि खराब, सबै कुरा खराब भनेर हाम्रो हेर्ने दृष्टिकोण चाहिँ हामी त्यताको। अझ त्यसै गरेर अब यो ड्रगमा ड्रग युजरहरूलाई पनि त एचआइभी इन्फेक्टेड हुन्छ नि, उहाँहरू पनि हुनुहुन्छ नि त, अनि उहाँहरूलाई चाहिँ चोर फटा यता गएर एचआइभी लाग्ने मान्छेहरूमा चाहिँ त्यो मान्छे चरित्रहीन मान्छे हो भन्ने कुराहरू छ क्या। अनि त्यो दृष्टिकोणले अब हामी आफैले परिवर्तन गर्ने, सबैभन्दा पहिला त हामी आफैले परिवर्तन गर्ने हो। अनि अर्को कुरा, यो हाम्रो नेपाल सरकारको पनि त्यति ध्यान चाहिँ गएको छैन। प्राणघातक रोग हो भनेर अझै पनि मिडियामा आउँछ, वास्तवमा प्राणघातक होइन। यो लागेपछि पनि 10-20 वर्ष मान्छेहरू बाँच्छन् बिना औषधि। औषधि प्रयोग गरिसकेपछि त तपाईँको पुरा आयु नर्मल रूपमा चाहिँ बाँच्न सकिन्छ भनेपछि, अनि यो पाठ्यक्रममा यस्तो कुराहरूमा स्कुल एवेरनेसले मात्रै हुँदैन, पाठ्यक्रममै हामीले चाहिँ अब यो हिजो केन्द्रको सरकारले के गर्यो गरेन, अब प्रदेश सरकारको ध्यान चाहिँ पक्कै पनि यो पाठ्यक्रममा यो एचआइभीका कुराहरूमा डिटेलमा त्यहाँ देखिएको छ। किताबमा 6-7-8 सर्ने माध्यम मात्रै लेखिया छ कि, माध्यमले मात्रै हुँदैन। अहिलेको त्यो अब हामी त्यो प्राणघातक भनेर त्यसलाई चाहिँ परिमार्जन गरेर अब एचआइभी संक्रमितहरू पनि यो समाजमा योगदान दिन सक्छन्, यो समाजका अगुवाई गर्न सक्छन्, भोलिका कर्णधार हुन्, के गर्न सक्छन् भनेर त्यो सन्देश दिनको लागि त्यो पाठ्यक्रममा त्यो गर्ने माध्यम मात्रै नराखेर अहिलेको चाहिँ उपचार पद्धतिका कुराहरू, औषधि उपचारका कुराहरू र यो भेदभाव गर्न हुन्न भन्ने कुराहरू पनि राख्न जरुरी छ। हुन त यो अनि भेदभाव भयो भने ठ्याक्कै स्पेसिफिक यो किसिमको भेदभाव भयो भने यो किसिमको चाहिँ सजाय हुने कुराहरूमा भयो भने पनि मान्छेले वास्तवमा एचआइभीको बारेमा नबुझेर भेदभाव गरेको होइन। नम्बर एक, यो चाहिँ प्रश्न छ है, यसमा हामी प्रश्न हुन जरुरी छ। अनि किन भेदभाव गरे त भन्दा जातीय भेदभाव, जहाँ हुन त यो जात विशेषलाई यसले छुँदैन, सबै जातलाई छुन्छ, सबै वर्गलाई छुन्छ। तर अहिलेको सिनारी हेर्ने हो भने, पुर्खेतको डाटा हेर्ने हो भने, यो दलित वर्गहरूले अन्यथा नलिनु होला, मैले उदाहरण दिएको त्यो वर्गमा बढी छ र सँगसँगै गएर आर्थिक अवस्था कमजोर भएको मान्छेसँग मान्छे हुन्छ। एउटा एचआइभी संक्रमित ऊ माथिल्लो जातको थियो अथवा धनी वर्गको छ भने ऊ अलिकति सम्मानित हुन्थ्यो होला, उसलाई सलोट थुक्थ्यो होला। तर त्यही संक्रमण भएको अर्को गरिब र दलित भयो भने उहाँलाई चाहिँ त्यसै चाहिँ सोसियल चाहिँ स्टिग्मा गर्ने चाहिँ हाम्रो परम्परा हो। अब यसमा अब यो बुझेर गरेकोलाई त अब के गर्न सक्यो र केही नबुझेको पनि छ, नबुझेकोलाई चाहिँ एवेरनेसको कार्यक्रम चाहिँ व्यापक रूपमा यो दुई चार दिन एक दुई दिन गरेर हुँदैन। हामी एक दिन विश्व एड्स दिवस मनाएर हुँदैन, प्रत्येक इभेन्टमा प्रत्येक चरणमा चाहिँ हामीले चाहिँ छलफल गर्नुपर्छ। र यसमा अब अहिले त निर्वाचित जनप्रतिनिधि आइसक्नुभयो, प्रत्येक वडा नगरपालिका गाउँपालिकामा यसको चाहिँ व्यापक जनचेतना अभियान चाहिँ राखिदिन चाहिँ मैले चाहिँ हाम्रो चाहिँ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुखज्यूलाई पनि मैले अनुरोध गरेँ यो यो उसको स्टिग्मा रिडक्सन घटाउने कुराहरूमा। र त्यस्तै अब अन्य कुराहरूमा अब मैले यहाँ धेरै समस्याहरू
भने यसलाई रोकी मैले अहिले आउँछु। हामी जस्तो सविताजी, अब एउटा विभेद छ, जान जान पनि विभेद छ, सुगर लागेको बिरामी र एचआइभी संक्रमितहरूलाई हेर्ने विभेद छ भन्नुहुन्छ, कसरी यसलाई चाहिँ हटाइनु होला?
जस्तो देवेन्द्रजीको कुरामा, सरको कुरामा हामीले विभेद हटाउनलाई स्कुल हेल्थ राख्ने कुरा छ, त्यो एकदम राम्रो छ है। अनि हामीले पाठ्यक्रममा पनि त्यस्तो राख्नु पर्दा एकदम राम्रो छ। त्यसको साथसाथै हामीले प्रत्येक ओडामा गएर एचआईभी एड्सको बारेमा सायद छर्लङ्ग भन्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ हामीलाई प्रति यो स्कुल पाठ्यक्रममा राखेर पनि जस्तो पाठ्यक्रममा के हुन्छ सर्ने नसर्ने कुराहरू हुन्छ एउटा एचआईभी के हो भनेर विद्यार्थीलाई बुझाउने सामान्य प्रक्रिया मात्रै हुन्छ तर यो स्टिग्मा र डिक्लेरेसन हाम्रो अहिलेसम्म हटेको छैन. मेरो क्लाइन्ट यति छ अब म यति क्लाइन्टसँग भिजेर काम गर्छु मैले उहाँ जस्तो सरले भन्नुभयो नि एउटा सुगर पेसेन्टलाई डायबिटिज भएको पेसेन्टलाई हेर्ने र एचआईभी एड्स भएको पेसेन्टलाई हेर्ने एकदमै फाटो छ. मैले क्लाइन्टलाई सम्झाउँदा कसरी भन्छु तपाईँले यो औषधि सुरु गर्नुभन्दा अगाडि अनि यो चाहिँ तपाईँले जस्तो सुगरको औषधि तपाईँले किन जीवनभर खान आत्तिनु भएको छ. मेरै मान्छेले पनि मेरो आफ्नो मान्छेहरूले पनि सुगरको औषधि जीवनभर खाएको छ प्रेसरको औषधि जीवनभर खाएको छ. तपाईँले पनि यो जीवनभर खानुपर्छ है एकदम टाइम मिलाएर खानुभयो भने तपाईँ हामी जस्तै लाइफ स्टाइल लामो हुनसक्छ भनेर क्लाइन्टलाई सम्झाइन्छ. तर सम्झाउँदा पनि क्लाइन्टलाई त जुन समाजमा गएर बाँच्नुपर्ने भेदभाव लान्छना छ नि स्टिग्मा डिग्नेसन हटाउन सकेको छैन. त्यस्तैले प्रत्येक गाविसहरूमा हामीले चाहिँ एचआईभी सम्बन्धी कार्यक्रमहरू राख्नुपर्छ जस्तो लाग्छ.
फेरि सायद सर घुमी फेरि मन्त्रालयमा कुरा आयो जिम्मेवारी यहाँहरूको बढी छ पाठ्यक्रममै पनि यसलाई समावेश गर्ने हो कि भन्ने खालको कुराहरू आयो. अब मन्त्रालय प्रदेश मन्त्रालयले नै धेरै कुराहरू हेर्ने भनेर अधिकार पनि पाएको छ. के छ यस अनुसार पाठ्यक्रम अगाडि बढाउन सकिन्छ
यो कुरा पनि अब हामी हाम्रो शिक्षा महाशाखासँग हामी समन्वय गर्न सक्छौँ र जहाँसम्म यसको जुन भेदभावको कुरा एउटा कुरा आएको थियो यो चाहिँ बढी अहिले हाम्रो आर्थिक रूपले कमजोर भएको एडभर्टिजमेन्ट बढी भएको भन्ने त्यो होइन. त्यो चाहिँ अब यो यसो भनेकै एकदमै सम्पन्न अब ठुलै जाति भनौँ अमेरिकन भनेको ठुलै जाति भनौँ होइन अमेरिकाबाट सुरु भयो होइन तर के भने उनीहरूले समय थाहा पाए समय व्यवस्थापन गर्न सके अब हाम्रो अलि सम्पन्नले समय व्यवस्थापन गर्न सके र अलि कमजोरहरूले समयमा व्यवस्थापन गर्न सकेन भनेर यसो बुझौँ. यो चाहिँ अब धनीहरूलाई पनि सामान्य खालको गरिबलाई पनि सामान्य सबैलाई सामान्य खालको रोग हो र यसको शिक्षा महासँग बसेर शिक्षा महा के अरे हाम्रो महाशाखासँग बसेर पाठ्यक्रममा पनि रिभाइज गराउँला हाम्रो स्वयं सिकेका तालिमका मेनुअलहरू छन् त्यसमा पनि हामी खपाउँ स्वास्थ्य कर्मीका तालिमका निर्देशिकाहरू छन् त्यसमा पनि हामी यो कुराहरू समावेशन सक्छौँ.
फेरि तपाईँ सहभागीतिर जान चाहे हात उठाइदिनु होला.
नमस्ते म अञ्जली बिसी तेस्रो लिङ्गी बारेमै भन्छु किनभने तेस्रो लिङ्गी बारेमा अब सुर्खेतमा एकदम हेर्ने दृष्टिकोण फरक छ विभेदकै कारणले गर्दा हामीहरूलाई बाटोघाटोमा हिँड्दा पनि एकदम गाह्रो छ कि तेस्रो लिङ्गीहरूलाई मान्छेहरू एकदम हाँस्ने जिस्किने ऊ आयो हिँड्दा छक्का आयो भनेर एकदम घृणा गर्ने बाटोमा यस्तै सँगै हिँड्ला आउँछन् मान्छेहरू अनि कोट्याएर यस्तो आवाजले नभन्ने अनि कोट्याएर हिजेर आयो छक्क आयो भन्ने यसरी भन्ने त्यस्तो भन्ने गर्छन्. हिजो बेलुकी नै एउटा कुरा भएको छ मेरो रुम लिएर मैले भित्र खाना बनाउँदै रुममा भएर दुई तिन केटाहरू बसिरहेको थिएँ. तिन केटाहरूले के भने इन्डियामा त यिनी छक्काहरूले यस्तो तारी बनाउँछन् पैसा उठाउँछन् एउटा मान्छेसँग 10 रुपियाँ लग भनेर त्यो सुनिरहेको छु मैले सबै सुनिरहेको छु तर मलाई चाहिँ ठोस पुग्यो त्यहाँभित्र होइन मलाई त्यहाँ ऊ भयो भनेपछि अब त्यहाँ एकदमै हामीलाई गाह्रो छ त्यसलाई एकदमै गाह्रो छ किनभने म पनि मेरो घर दाङ हो म यहाँ सुर्खेतमा सामुदायिक कार्यकर्तामा काम गर्छु म घर जाँदा पनि के भन्छन् म अब केटेको ड्रेसमा जान्छु म जाँदाखेरि बिहान 5 बजी जान्छु घर हेर्नुहोस् अनि आउँदामा 8 बजे सुर्खेत आउँछ म त्यो केटी कभर लगाएर घर जाँदिनँ अनि एकदम गाह्रो छ त्यही भएर यो कारणले एकदम तपाईँहरूले पनि अब यो बुझेर
विभिन्न खाले विभेद छन् तेस्रो लिङ्गीहरूलाई हेर्ने दृष्टिकोण पनि विभेद छ यसमा पनि चेतनाकै खाँचो छ.
अस्ति पनि जस्तो अब यो सामाजिक विकास मन्त्रालयले अब अहिले यो शासन मुक्त जिल्लाहरू पनि घोषणा अस्ति भर्खरै हाम्रो रुकुममा शासन मुक्त जिल्ला घोषणा भएको थियो हाम्रो मन्त्रीज्यू गएर हाम्रो महिला शाखाको साथीहरू गएर त्यहाँ शासन मुक्त घोषणा गरेका छन्. त्यसै अब शासन मुक्त प्लस विभेद मुक्त पनि भनेर हामीले त्यो अभियान चाहिँ चलाउनु पर्ने देखिन्छ र त्यो पनि हामी सुरुवात गर्ने
प्रथम त मेरो नाम इन्द्रबहादुर गुरुङ है सरहरूलाई सबैलाई नमस्कार भन्न चाहन्छु अनि म चाहिँ ड्रग फिल्डमा काम गर्ने सिडियुएन नेपालको अनि यो 6 नम्बर प्रदेशको संयोजक हो. अनि हामीले यो नवकिरण प्लससँग मिलेर अनि केही समय अगाडिसम्म होइन अनि स्किल अवेरनेस कार्यक्रममा एचआइभी प्लस ड्रग सम्बन्धी चाहिँ चेतनामूलक कार्यक्रमहरू सञ्चालनमा ल्याएको थियौँ होइन हामीहरू तयार छौँ होइन हाम्रो तर्फबाट युवाहरूको तर्फबाट चाहिँ गाउँ समाजमा स्कुल स्कुलमा गएर सचेतना फैलाउने कार्यक्रमहरू गर्न तयार छौँ तर राज्य पक्षबाट चाहिँ के भने चाहिँ ल गर्नुपर्छ ल बधाई छ भन्ने टाइपको मात्रै छ कि किनभने चाहिँ हामीले समय खर्च हुनुपर्छ होइन हामी टाढा टाढा पुग्नुपर्छ यातायातको अनि त्यो पेट्रोल खर्चहरू हुन्छ जाँदा आउँदा भोक लाग्छ खाजा खर्चहरू चाहियो होइन त्यस्तो कुराहरूमा चाहिँ हामीले छुट्याएको हुन्छ अरे कति ठाउँमा होइन तर हामीहरूले गऱ्यौँ अनि हामीले योभन्दा अगाडि चाहिँ एड्स दिवसमा पनि अनि नव के अरे जिल्ला स्वास्थ्यसँग पनि मिलेर अनि कार्यक्रम गरेको होइन अनि त्यो गर्दा पनि हामीहरूले चाहिँ उहाँहरूले न प्रमाण पत्र दिनुभयो न धन्यवाद पत्र दिनुभयो होइन वास्तै केही मतलबै गर्नु भएन के ल गर्नुभयो त्यो टाइपको के होइन एउटा हौसला भन्ने हुन्छ नि होइन र किनकि हामी समाजमा किनकि अनि समाजमा बसेर यो कार्यहरू किन गर्नुपर्छ त भन्दाखेरि हामीहरू फस्यौँ म ड्रगमा फसे मेरो साथीहरू ड्रगको कारणले कतिले इन्जेक्सन लगाएर होइन एचआइभी पनि भएको छ हामी ट्रिटमेन्ट लिने बेला अनि कति साथीहरू मलाई एड्स छ कि भनेर डराएर रात दिन नसुतेर छटपटाएको पनि देखेको छु कि मैले त्यो अवस्थाबाट गुर्जेर आएको हामी होइन र समाजमा हामीले अवेरनेस कार्यक्रमहरू गर्ने बेला अनि त्यो स्कुलहरूमा गयौँ होइन स्कुलमा जाँदा प्राध्यापकले पनि को हो भन्ने टाइपको कि अब को ट्यापीहरू हो त्यस्तो टाइपको होइन डाइरेक्ट सोध्ने बेला कि म साँझ साँझ प्राध्यापक जस्तो मान्छेले म साँझ साँझ एक कुन गिलास अल्कोहल खान्छु के राम्रो हो कि नै भने त्यस्तो खालको क्वेसनहरू सोधिदिने हामीहरूलाई होइन जाँदाखेरि के स्कुल अवेरनेस कार्यक्रममा जाँदाखेरि त्यस्तो खालको देख्यौँ कि अनि हामीहरू अगाडि बढ्न चाहन्छौँ हामीहरू समाजमा केही गरेर देखाउन चाहन्छौँ कि हामी युवाहरूको तर्फबाट हामी फस्यौँ हाम्रो अब आउने भाइहरू छोराछोरीहरू आफन्तहरू नफसोस् भनेर केही गर्न चाहन्छौँ र यसको लागि पनि परिरहेको छौँ होइन र सबभन्दा ठुलो कुरो के हुँदा आर्थिक अभाव हुँदो रहेछ आफ्नो घरबाट पाकेटबाट पैसा हालेर गएर काम गरेर गर्ने कि घर खर्च पनि चलाउने
दोहोरो धेरै धेरै धन्यवाद सर सर यहाँले अघि धेरै कुरामा प्रतिबद्ध जनाउनु भएको छ हामी गर्छौँ भन्नुभएको छ हेर्नुहोस् त सरकारी निकायबाट झाडा टार्ने काम मात्रै हुन्छ बधाई अथवा धन्यवाद समेत दिन पनि हिचकिचाइन्छ
कहीँ कहीँ अब विभिन्न कहिले काहीँ काहीँ केही कमी कमजोरी पनि हुनुहोस् होला भइरहेको पनि होला नि होइन तर समग्रमा त अब सुधार हुँदैछ यस्तो कुराहरूमा चाहिँ अब फेरि अहिले परिवेश
उहाँहरूले साथ पाइरहनु भएको छैन उहाँहरू कार्यक्रम गर्न चाहनुहुन्छ स्कुल स्कुलमा जागरण जगाउन चाहनुहुन्छ ड्रग्सको बारेमा एचआइभी संक्रमणको बारेमा तर उहाँहरूसँग समय छ उहाँहरूसँग काम गर्ने इच्छा छ अभिलाषा छ आर्थिक स्रोत छैन त्यसले
हुन्छ अब आउँदा दिनमा उहाँहरूसँग पनि हामी सँगै काम गर्ने हामी प्रयास गर्छौँ
बस यहाँहरूले अब चाहिँ सरकारी सहयोग पाउनुहुनेछ सामाजिक विकास मन्त्रालयले यहाँहरूको अभियानमा साथ दिनेछ हामी यही अपेक्षा गरौँ फेरि म तपाईँ सहभागीको प्रश्न लिन चाहन्छु
नमस्कार मेरो नाम बलबा घरती यो लालसना र भेदभाव गर्ने व्यक्तिलाई कुनै कानुन र सजाय हुन्छ नै र यो क्षेत्रीय अस्पतालमा मात्रै इआरटी पाउँछ जस्तै सालकोटमा पनि त अब त्यहाँ पनि ठुलो हस्पिटल नै हो होइन त्यहाँ पनि इआरटी तिनै पाउने भइदियो भए झन् राम्रो हुन्थ्यो त्यहाँदेखि यहाँ आउने कसैलाई त अब आउँदाखेरि पनि गाडी भाडा हुँदैन उसलाई र यो त्यस्तै गरेर अरू त्यस्तै ठाउँ ठाउँमा राख्दाखेरि झन् राम्रो हुन्थ्यो भन्ने
धेरै धेरै धन्यवाद सविताजी
सर भाइको कुरालाई जोड्न चाहे पहिला त्यो भाइले कुरा गरे इआरटी सालकोट र हाम्रो मेलकुनामा राख्ने कुरा भइरहेको धेरै सायद एक वर्ष अगाडिबाटै हो होइन देवेन्द्रजी एक वर्ष अगाडिबाटै हो केन्द्रले चाहिँ एनसिसीले चाहिँ हामी मेडिसिन पनि सप्लाई गर्न सक्छौँ भनेर भन्नुभयो अनि डिटरमाइनहरू जस्तो स्क्रिन गर्नलाई डायग्नोसिस गर्नलाई त्यो पनि सप्लाई गर्न तयार हुनुभयो अनि बिचमा स्टाफहरूलाई पनि ट्रेनिङ दिनुभयो तर हामीले चाहिँ जिल्ला स्वास्थ्यको पहल पनि रहँदा रहँदै एनसिसीको पहल रहँदा रहँदै पनि यो सरुवाको प्रक्रिया जस्तो मेलकुना एकजना भाइ आउनुभयो एनसिसीले ट्रेनिङ दियो अनि मलाई फोन गर्नुभयो म्याडम यस्तो यस्तो वीरेन्द्र नाम गरेको भाइले चाहिँ ट्रेनिङ दिइसकेका छ होइन सिएमटी पुरै नलिए पनि तिन दिन औषधि डिस्पोज गर्न सक्छ उसले क्लाइन्टलाई साधारण औषधिबारे काउन्सिलिङ गर्न सक्छ भनेर भन्नुभयो तर बिचमा त्यो भाइको पनि सरुवा भयो कि यो हाम्रो यो नीति नियम पनि त्यस्तै छ यो सरुवा प्रक्रियाले गर्दा जस्तो अगाडि हाम्रो बिरामीले भन्नुभएको थियो कि सेवा हस्पिटलमा गएर पाइएन त्यो पनि त्यस्तै हो सरुवाको प्रक्रिया छ अब सिएमटीले र डक्टरहरू आउनुहुन्छ बिचरा है अहिले हामीसँग तिनजना हुनुहुन्छ अब त्यो सरुवाको प्रक्रियामा फेरि भोलि एकजना हुन्छ अब एनसिसीले दिने हो त्यो सिएमटी हाम्रो हस्पिटल चलाउने होइन एनसिसीले चलाउने भए जस्ट एड्स प्रोग्राम चलाउने मान्छेले दिने हो अब उहाँले फेरि दुईजनालाई दिनु फेरि सरुवा भएर जान्छ कि अहिले हामीसँग रिसेन्टली एकजना डक्टर भर्खर सरुवा सिएमटी लिएर आउनु भएको थियो सरुवा आउनुभयो अनि अर्को भाइ बहिनीहरूसँग म एउटा अनुरोध के गर्न चाहन्छु भने जस्तो मेलकुना सालकोट क्षेत्रीय हस्पिटल जहाँ हामी इआरटी राखौँ नि उहाँसँग मेरो गुनासो छ कि एचआइभी भनेको चाहिँ एक किसिमको रोग होइन हाम्रो क्लाइन्टलाई यसरी बुझाउँछु एचआइभी भनेको रोग होइन एचआइभीको भाइरस गएपछि हाम्रो शरीरको इम्युन सिस्टम सप्रेस गर्ने रोगसँग लड्ने शक्ति कम गराउने होइन यसले कम गरिदिने हो त्यसलाई न्यून गरिदिने हो त्यसैले गर्दाखेरि हजुरहरूले चाहिँ सधैँभरि जीवनभर औषधि खानुपर्छ खान राजी हुनुहुन्छ कि हुनुहुन्न औषधि एकपल्ट खाइसकेपछि हामीले यदि बन्द गऱ्यौँ भने त्यो उनीसँग एचआइभी रोग होइन तर उहाँहरू एड्सको अवस्थामा कसरी पुग्नुहुन्छ भनेपछि हामीसँग शरीरमा रोगसँग लड्ने शक्ति कम भएको बेलामा हामीलाई विभिन्न किसिमको संक्रमण अवसरवादी संक्रमण भन्छ जस्तो जस्तो हुन्छ सबैभन्दा त्यो अवसरवादी संक्रमणमा टिभी भने हामी गाउँघरमा दुब्लो पात्र देख्ने बित्तिकै टिभी लगाएको भन्छौँ नि एकदमै शरीरमा रोगसँग लड्ने शक्ति कम भएको बेला लाग्ने रोग हो अनि त्यस्तै अरू घाउ खटराहरू यस्तो विभिन्न किसिमको रोगहरू लागेर उहाँ चाहिँ एड्सको स्थितिमा अन्तिममा एड्स भएर जाने हो तर क्लाइन्टले के गर्छ भने आज इआरटी सुरु गऱ्यो हामीले दुई महिनासम्म राम्रोसँग उहाँले खानुहुन्छ होइन अनि राम्रोसँग टोलिरेट पनि गरिरहन्छ ल मेरो क्लाइन्ट यति राम्रो भयो वेट यति गेन भयो सिडिफोर पनि यति राम्रो भाइरस सपरेसन भएर सिडिफोर हाई हुन्छ अनि सिडिफोर यति राम्रो भयो भने तर क्लाइन्टसँग हाम्रो फेरि सम्झौता के टुट्छ के
बिचमा छोडिदिन्छ. अहिले मसँग लास्ट फलो अप क्लाइन्ट 40 जना छ. कस्तो दुःख लाग्दो, उहाँहरूले सेवा पाएन भन्नुहुन्छ तर 40 जना मसँग लास्ट फलो अप उपचार लिइरहेका, तर उपचार आउँदा आउँदै उहाँहरू लिँदा लिँदै उहाँहरूले खान छोडेको.
देवेन्द्रजी, यसतर्फ यहाँहरू जस्तो संस्थाले के पहल गर्न सक्छ, जस्तो अलिक चेतना जगाउनु पर्ने कुरामा यहाँहरूको त्यो पहल पुगेन कि?
चेतना जगाउने कुराहरूमा हामीहरू गएर कम्युनिटीमा एचआइभी इन्फेक्टेडहरू स्वयं उपस्थित भएर एचआइभी एड्सको कुराहरू गर्दाखेरि यति त्यो कम्युनिटीका मान्छे यस्तो ध्यान यति आनन्दले उहाँहरू सुन्नुहुन्छ कि अरू बेला हल्ला गर्नुहुन्छ एड्सका कुराहरू गर्दा, जब त्यो सेयरिङ गर्दाखेरि आनन्दले सुन्नुहुन्छ क्या. भनेको यो एचआइभी एड्सको यो जनचेतना फैलाउँदा पनि एचआइभी इन्फेक्टेडहरूलाई नै परिचालन गर्न सकियो भने यसले चाहिँ एकदम धेरै
प्रभाव. बिचमै छोड्ने 40 जनालाई बिचमै छोडे भन्ने कुरा आयो उहाँको मात्रै, त्यस्ता धेरै उदाहरणहरू होला.
किरणले हामीलाई जुन लस्ट टु फलो क्लाइन्टलाई चाहिँ खोज्नलाई सिएचबिसी प्रोग्राम चलाएको छ, कम्युनिटी बेस होम बेस प्रोग्राम पनि चलाएको छ. उहाँहरू जानुहुन्छ, फिल्डमा जानुहुन्छ, जस्तो मसँग आउनुहुन्छ अनि क्लाइन्टको नाम दिनुहुन्छ, ठेगाना दिनुहुन्छ, जानुहुन्छ. लस्ट टु फलोमा गएको क्लाइन्टलाई पनि उहाँहरूले भेटेर सहयोग नगरेको त होइन सर, गर्नुभएको छ. गर्दा गर्दै पनि क्लाइन्टहरू कहिले हाम्रो सिएचबिसीको प्रोग्रामको भाइ पनि आउँछ भनेर क्लाइन्ट लुगेर जान्छ. यो सबै मैले जस्तो सामाजिक विकास मन्त्रालयको सरकारलाई अनुरोध गरेँ, यो सबै स्टिगमा डिग्नेसन, यो किन दुख्न चाहन्छ भेदभाव र लान्छनाले गर्दाखेरि. आज त्यो सिएचबिसी प्रोग्रामको भाइ आएपछि समाजले देख्छ, गाउँले देख्छ, कसले के भन्छ भन्ने डरले उहाँहरू लुक्न चाहनुहुन्छ कि. उहाँहरू पहिले सिएचबिसी प्रोग्राम होइन देवेन्द्रजी, प्रायः जसो घरमा गएको बेला हामीले भेटाएको रेकर्ड छैन भन्नुहुन्छ.
दिदीले भनेको छमा अलिकति मैले थप्न चाहेँ, हाम्रो कार्यक्रम चाहिँ एउटै संस्था हो तर तिनवटा कम्पोनेन्ट हामीले चाहिँ एचआइभी एड्सको तिनवटा कम्पोनेन्ट हामीले चाहिँ काम गरिरहेको छौँ. एउटा चाहिँ सेन्टरभित्र एचआइभीको काउन्सिलिङ सहित चाहिँ यो हेरचाहको पार्टमा हामी काम गर्छौँ. क्षेत्रीय अस्पतालको टेक्निकल सपोर्टमा हामीसँग टेक्निकल टिम भनेको स्टाफ नर्स सिएमए मात्रै हुनुहुन्छ, अनि क्षेत्रीय अस्पतालको प्रत्यक्ष टेक्निकल सपोर्टमा एउटा. त्यसपछि गरेर हामी यहाँ राखेर एआरबी सुरु गराउँछौँ, मनिटरिङ गर्छौँ. ट्रायल पिरियडमा 15 दिन हामी राख्छौँ, औषधि खुवाउन सक्ने गरेर हामी चाहिँ घर. अब त्यो 12 घन्टाको फरकमा र 24 घन्टाको फरकमा औषधि खानुपर्छ. अब भनिन्छ एक सेकेन्ड पनि तलमाथि नगरिकन जसले औषधि खान सक्यो उसको स्वास्थ्य अवस्था राम्रो हुन्छ, लामो समयसम्म दीर्घ आयु चाहिँ त्यो मान्छे बाँच्छ. अब यहाँ टाइमको कुरा हुन्छ, टाइमलाई हामीले कति म्यानेज गर्न सकिरहेको छ, अनि यहाँ बसेर हामी त्यसरी खुवाउँछौँ. अब हामी आफ्नो घर गएर खान सक्छौँ भनेर हामी उहाँलाई घर पठाउँछौँ. त्यसपछि पनि घरमा गएर पनि औषधि राम्रोसँग खाएको छ कि छैन, घर सानोतिनो समस्या के छ, औषधि कस्तो ठाउँमा राखेको छ, सरसफाइका कुराहरू के छ, घर वरिपरिको सरसफाइ कुराहरू, आफ्नो व्यक्तिगत सरसफाइका कुराहरूमा, अब त्यहाँ घरमा भएको सामान्य सागसब्जी लगाएर पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने कुराहरूमा, त्यो सबै कुराहरू काउन्सिलिङ गरेर ठुलो समस्या छ भने क्षेत्रीय अस्पताल र हाम्रो हेरचाह केन्द्रमा बोलाउँछौँ. सामान्य समस्या छ भने त्यहीँ स्वास्थ्य संस्थामा चाहिँ हामी चाहिँ उहाँलाई चाहिँ पठाउँछौँ. एउटा कम्युनिटी एन्ड होम बेस्ड केयर कार्यक्रम भनेको एचआइभी सङ्क्रमितहरूको घर र समुदायमा गएर गर्ने कार्यक्रम. अब त्यो कार्यक्रममा समस्या के छ भने सिधै हामी नवकिरण प्लसको यो चाहिँ हेरचाह यो होम बेस केयर कार्यक्रम अन्तर्गत हामी तपाईँ कहाँ चाहिँ एचआइभीको बारेमा कुरा गर्न आएको भनेर भन्न सक्ने अवस्था केही ठाउँमा छैन. त्यहाँ चाहिँ छलेर ढाटेर जानुपर्ने हुन्छ, केही किन्नुपर्ने बाहना गएर जानुपर्ने हुन्छ. उहाँहरू बाहिर देखिन चाहनु भएको छैन, त्यो कम्युनिटीको समस्या हो. कम्युनिटीको मान्छेले उहाँलाई चाहिँ एक्सेप्ट नगरेपछि त उहाँले अब मलाई यो छ भनेर भन्न पनि सक्नु भएन. अनि 18 वर्ष
मुनिहरूलाई चाहिँ तपाईँहरू खुल्दाखेरि तपाईँहरूको आयु लम्बिन सक्छ भनेर हामीले उहाँहरूलाई त्यो बुझाउन किन सकिरहेको छैन.
खुल्ने भनेर कम्युनिटीमा अहिले भन्नु पनि जरुरी छैन, जसले भन्न चाहनुहुन्छ उहाँलाई चाहिँ भन्ने हो. तर जहाँ सुविधा पाइन्छ त्यो ठाउँमा चाहिँ खुल्नुपर्छ भन्ने हाम्रो मान्यता. जस्तो क्षेत्रीय अस्पताल आउनु पर्यो, हामी कहाँ आउनु पर्यो, त्यति जसले सहयोग गर्छ, नजिकको मान्छेलाई एकजनालाई भन्यो भने त उहाँले समस्या परेवालाई सहयोग गर्छ नि त. यही ठाउँमा भन्यो भने सर्भिस दिने ठाउँहरूमा उहाँहरू प्रायः खुल्नु भएको छ. अब केही मान्छेहरूलाई चाहिँ अब टाइममा औषधि खुवाउनलाई चाहिँ ल्याउन सकेका छैन. एउटा कारण के हो भने औषधि प्रयोग गरेको 3 महिना 6 महिनापछि मान्छे स्वस्थ हट्टाकट्टा हुन्छ, कतिले मलाई सन्चो भयो भनेर पनि छोडिदिन सक्छ. अनि केही समस्या चाहिँ अब यो अलिकति घरबाट बाहिर हुने, नखुलेको मान्छे घरबाट बाहिर हुने, त्यो बेलामा औषधिको व्यवस्थापन गर्न पनि गाह्रो. अनि नखुलेको मान्छे अहिले 8 बज्यो घरमा पाहुना आइदियो, अब त्यो उसले त्यो टाइममा औषधि झिकेर खाने कि नखाने, अब उसले त्यो धैर्य एकदम सोध्न पर्ने हुन्छ क्या. एउटै कोठा छ मानौँ, अब धेरै कोठा भयो त एकछिन है भनेर अन्त गएर खाला, अनि भोलि के खाएको भन्छ फेरि हामी त्यही दो फेरि.
तर पनि हामीले उहाँहरूलाई खुल्दाखेरि यो फाइदा हुन्छ, खुल्नुपर्छ, आयु लम्बिन सक्छ भनेर बुझाउने त
हामी एकदम जरुरी छ। हामीले यो हाम्रो यो संस्थाले अब एक त सुर्खेतमा अब प्रदेशकै हामी एक्लै भयो, अहिलेसम्म 2006 हामीले यो शाखा सञ्चालन गरेदेखि नै हामी यही क्षेत्रमा तल्लीन भएर लागिरहेछौँ। अब यो त हाम्रो लेभलबाट हामीले धेरै गरे हो, तर हामीले मात्रै गरेर सम्भवै छैन। हाम्रो मात्रै अब
सरकारी सहयोग र साथ
सरकारी सहयोग त जिरै छ, सर यहीँ हुनुहुन्छ। यो एचआईभी एड्स भन्ने बित्तिकै यो दाँती निकायको काम हो, यो चाहिँ नवकिरण प्लसको काम हो भनिन्छ क्या, क्षेत्रीय अस्पतालको एआरटी सेन्टरको काम हो भनिन्छ क्या, त्यो नियन्त्रण गर्ने तर होइन। अनि हामीहरू मात्रै लागेर पुग्दैन, जस्तो
यहाँहरूले त्यो कुरा सरकारलाई किन बुझाउन सक्नु भएन?
अब सरकारलाई अब हामी बुझाउँछौँ, त्यो बुझाउने ठाउँ पनि नभए हो। अब यस्तो सर पनि आउनु भएको छ स्वास्थ्य मन्त्रालयबाट, त्यस्तै गरेर मैले एउटा कुरा ध्यान आकर्षण गर्न चाहे, सुर्खेतमा जिल्ला एड्स सम्बन्धी समिति ड्याग भनेर छ, 70 चलपल थियो, 71 पछि निष्क्रिय भयो। अब त्यो ड्यागलाई हामीले सक्रिय गराउन सकिएन, किनभने त्यसमा नेपाल सरकारको स्थानीय लेभलको एउटा ठुलो एउटा चाहिँ बढी छ, ग्रास रुटसम्म समन्वय गर्न सक्ने निकायको एउटा बढी छ। त्यो होल बढी चाहिँ 4 चाहिँ हामीले चाहिँ अब त्यो के भन्ने हो, त्यो मैले चाहिँ सुतेरै बसेर भन्छु, मैले धेरै पटक उठाउने प्रयास गरेँ, मैले सकिनँ। अनि सँगसँगै अर्को कुरा, त्यो ड्यागको कोषमा अलिकति पैसा पनि थियो, झन्डै 2.5-3 लाख कति पैसा थियो, त्यो पैसा त्यो 4 भयो, त्यो पैसा कहाँ खर्च भयो हामीलाई केही पनि जानकारी पनि छैन। अब त्यो पैसा छैन मलाई पनि हामीलाई पनि थाहा छैन, त्यसको चाहिँ समन्वय गर्ने सदस्य सचिव नै जिल्ला स्वास्थ्य कार्यालय हो। अब त्यो पैसा यो धेरै समस्याहरू आएको ठाउँमा हामीले
मैले यहाँलाई रोकेँ। अब साय सर के छ, तपाईँहरूले यसलाई ध्यान दिन अथवा त्यसलाई फेरि सक्रिय बनाउन त्यहाँ भएको पैसाहरू केमा खर्च गयो भनेर त्यो जवाब त माग्न सक्नुहुन्छ नि?
अस्ति पनि अब अनि एउटा सुरुमा के भन्नु, यसमा सरकारी एचआईभी एड्सको क्षेत्रमा सरकारी सहयोग छैन जिरो नै भन्नुभयो, त्यो चाहिँ अवश्य पनि होइन, किनभने एचआईभी एड्सको जुन उहाँले दैनिक खानुहुन्छ औषधि, त्यो औषधि सबै सरकारले व्यवस्था गरिदिएको छ, त्यो लाखौँ मूल्य पर्दा प्रति व्यक्ति, जस्तै अब विभिन्न अस्पतालमा भने त्यो अब सिटी फोर काउन्टर मेसिनहरू राख्ने गर्नु थुप्रै सहयोग छ। अब जनचेतनाको पाटोमा सरकारी मिडियामा सरकारी राष्ट्रिय केही पाटोमा चाहिँ केही पाटोमा मुख्य अब उपचार पाटोमा त सरकारी सहरै भयो पुरै होइन, तर अब केही पाटोमा चाहिँ कमी कमजोर भएको होला। जुन अब त्यो जिल्ला स्वास्थ्यको कोर्सको कुरा छ, त्यो अब उहाँले पहिला कतैबाट लिखित आयो भने हामीले चाहिँ त्यो जानकारी चाहिँ
औषधि लिन गाउँ गाउँबाट यहाँ आउनुपर्छ, अनि त्यसलाई चाहिँ
त्यो विस्तारको कुरा चाहिँ हामीले अवश्य पनि विस्तारको कुरा हामी सुरुवात गर्न सक्छौँ।
कहिलेसम्म विस्तार होला?
अब चाँडै गर्न सकिन्छ। यसमा उहाँले चाहिँ लिखित रूपले चाहिँ यो समस्या मात्र होइन, एसआइबी एसको क्षेत्रमा उहाँहरू पीडित पनि आफूको कुनै सङ्गठन त्यसकै छ भने या पीडित तर्फबाट या सेवा प्रत्यक्ष सेवामा सङ्गठन भन्नु न, अब हाम्रो अस्पताल चाहिँ अब बिजी हुन्छ धेरै क्षेत्रमा हेरेर आउनाले उनी पनि हुनुहुन्छ।
संक्रमितहरूले माग गरेर लिखित रूपमा माग गर्नु गाउँ गाउँमा औषधिको लागि पहल हुनेछ
हजुर। अब केही अस्पतालहरूमा विस्तार गर्नु सकिन्छ, अब त्यो तालिम चाहिँ तालिम थपेर विस्तार गर्नु सकिन्छ।
सरले भनेको कुरा हजुरले भनेको जस्तो संक्रमितहरूले माग गरे भनेपछि ठाउँ ठाउँमा हुन सक्छ भन्ने कुरा छ है। जस्तो हामीसँग पहिला क्षेत्रीयमा हामीसँग मात्रै सेन्टर थियो, अनि मेरो हाम्रो क्लाइन्ट त क्षेत्रीयको क्लाइन्टमा दैलोको क्लाइन्ट एकदमै धेरै थियो, 40-45 भन्दा पनि बढी दैलोको क्लाइन्ट। अनि हामीले चाहिँ एनसिसीमा खबर गरेर, अनि तपाईँहरू चाहिँ दैलोखमा सब सेन्टर त राखिदिनुहोस् न प्लिज भन्दाखेरि उहाँले के भन्नु, संक्रमितहरू कम्तीमा पनि 25-30 खुल्नुपर्छ भन्नुभयो। त्यो समय धेरै समय लाग्यो। त्यसै गरेर कालीकोटको पनि काउन्ट गर्दाखेरि 30-35 क्लाइन्ट मसँग भयो। अनि फेरि मैले कालीकोटको त्यही कुरा गरेछ एनसिसीमा, हजुरहरूले कालीकोटबाट जुम्लाबाट आउँछ क्लाइन्ट, मसँग कति क्लाइन्टले त टोपी राखेको छ सर, खुट्टामा टोपी राखेको छ, 4 महिना औषध दिनु, 6 महिना भनेर औषध दिनुहोस्। अब मेरो त हात त हामीसँग एनसिसीबाट सप्लाई भनेको एउटा क्लाइन्टको लागि 2 महिना मात्र हुन्छ। हामी टाढाको कालीकोटको जुम्लाको अनि इन्डिया कमाउन जाने प्रक्रियामा पनि अझै छ, हामी उहाँहरूलाई कहिले ट्रान्सफर आउट गरेर पठाउँछौँ, कहिले चाहिँ हामीले मेडिसिन 3 महिनाको दिन्छौँ। अब त्यो 3 महिनाको औषधि हामीले कसरी चलायौँ भने चाहिँ, जस्तो यहाँको क्लाइन्ट हुनुहुन्छ, हाम्रो देवेन्द्रजी हुनुहुन्छ, यहाँ भाइहरू हुनुहुन्छ, उहाँहरूलाई 2 महिनाको औषधि उहाँहरूलाई 1 महिना दिएर त्यो औषधि हामीले उहाँलाई 3 महिना दिने हो कि, त्यस्तो क्लाइन्ट पनि छ, नराखेको होइन। अनि क्लाइन्टहरू खुल्नुहुन्न, जस्तो देवेन्द्रजी लगिन भन्नुभयो स्वास्थ्य संस्थामा गएर खुल्नुहुन्छ, तर अब मेरो सेन्टरमा आउनुभयो औषधि दिन आयो, उहाँलाई टाउको दुख्यो, ज्वरो आयो, कहिले कहिले त हामीसँगै लग्छौँ, यहाँ सिएचबिसी प्रोग्रामको भाइहरू पनि सहयोग गर्न जानुहुन्छ हामीलाई, तर कहिले कहिले क्लाइन्ट एक्लै आएको हुन्छ, अनि गयो ल कोठा नम्बर 11 जानुहोला, 9 पठाएको भन्नुहोस्, उहाँले 9 पठाएको भन्ने पनि बुझ्नुहुन्छ सरहरूले, किन 9 एआरटी सेन्टर हो भन्ने थाहा छ धेरैलाई डक्टरलाई, तैपनि म यस्तो क्लाइन्ट उहाँहरूले खोल्नु न र बिल काट्दा पनि उहाँहरूको सबैको पैसा तिर्नुपर्छ कि। अहिले त हामीसँग हस्पिटलमा नेपाल सरकारको सामाजिक इकाइ कमिटी छ, त्यसमा त बजेट छ, गरिब असहाय निशुल्क कमिटी छ, अहिले त हामीले त सरकारले नगरेको पनि होइन गरेको छ, सरकारलाई पनि धन्यवाद छ, अहिले त धेरै कुरामा बिरामीहरूले सुविधा पाएको छ, पहिलेको दाँजोमा होइन सर, धेरै कुरामा सुविधा पाएको छ, तर क्लाइन्ट खुल्दैन। अस्ति भर्खर क्लाइन्टले एउटा डेलिभरी क्लाइन्टले सबै पैसा तिरेछ, अनि एउटा अर्को क्लाइन्टले पुरै पैसा तिर्यो, त्यो ठाउँमा म छिटो गएँ, मेरो क्लाइन्टले के गर्यो, यति बेला किन आएन रिपोर्ट लिएर भनेर जाँदाखेरि त उसले पैसा तिरेछ, फेरि त्यो पैसा रिटर्न गर्नलाई त कम्प्युटर सिस्टम भएकोलाई फेरि मेसो कहाँ पुग्नु पर्यो, सिग्नेचर गर्नु पर्यो, कति लामो प्रोसेस छ, उहाँहरूलाई अनुरोध पनि छ कि अब उहाँहरूलाई पनि मैले यसमा
त्यही त हेलो देवेन्द्रजी, फेरि पनि कुरा त्यही आयो, संक्रमितहरूलाई खुलाउनको लागि हामीले अझै हाम्रो पहल पुगिन कि त्यतातर्फ हामीले समीक्षा गरेका छौँ, पहल थालेछौँ।
हामी समीक्षा क्षेत्रीय अस्पतालमा एआरटी सेन्टरमा हामीहरू वर्षको एक दुई पटक यही विषयमा टिम बसेर छलफल पनि हामी गर्छौँ, कुन कुन क्लाइन्टले को औषधि चाहिँ छुटेको छ,
उहाँहरूले खुल्दाखेरि के फाइदा हुन्छ भन्ने त्यो जानकारी नपाएर पनि नखुल्नु भएको कि
होइन, त्यो जानकारी नपाएर होइन, त्यही हो मैले अहिले भनिहालेँ नि, खुल्दाखेरि तिन पुस्तासम्म ब्लेम हुन्छ। अहिले भर्खरै हामी लेखबेसीमा विवाह एचआइभी संक्रमितको फेमिलीसँग विवाह बदर गरे, अब भोलि तिनका छोराछोरीको विवाह कसले गर्छ भन्ने प्रश्नले पनि मान्छेहरूले लाइफ खुलाउन चाहिँ गाह्रो छ। अब भोलि अब जे होला भनेर जति खुलेर आउने आइसके, हाम्रो चाहना के हो नि सबै खुल्नु,
तर समाजमा नखुले पनि औषधि प्रयोग गर्नको लागि त खुल्नु पर्यो भन्ने
त्यो त पर्छ
चाहिँ जोड दिनु पर्छ,
त्यसमा चाहिँ हाम्रो एकदमै ध्यान गइरहेछ। अहिले हाम्रो मन्त्रालयको सरले भन्नुभयो, अब धेरै नेपाल सरकारले गरेका छैन भने होइन, धेरै गरे हो तर अझ योभन्दा धेरै गर्नुभयो, जस्तो क्षेत्रीय अस्पतालले काम गरेर सम्पूर्ण नेपाल सरकारले मात्रै सबै हामी गरेका छौँ भन्नु त भएन नि, जस्तो अहिले एचआइभी संक्रमितहरूले प्रयोग गरेको औषधि महँगो औषधि हो, त्यो औषधि हिजोको दिनसम्म दात्री निकायले सपोर्ट गरे हो, अब चाहिँ नेपाल सरकारले हामी खुवाउँछौँ भनेर प्रतिबद्धता,
हिजोको अवस्थामा त कोटा सिस्टम थियो
हामीसँग, कोटा सिस्टम
थियो, त्यो पनि गरिब असहायलाई मात्रै कोटा सिस्टम थियो, त्यो गरिब असहायले पाउँथेन, एउटा मन्त्रीको छोराले पाउँथ्यो, फेरि कोटा सिस्टममा पनि मन्त्रीको छोराले पायो, होइन गरिब असहायले पाएको रेकर्ड छैन, मैले 60 सालमा ट्रेनिङ दिन जाँदाखेरि गरिब असहायले पाएको पाएन, म डाक्टर सुशीलसँग मैले प्रश्न राखेँ, गरिब असहायले भएपछि हामी मर्ने त, त्यो कोटा सिस्टममा त मन्त्रीको छोरो पर्दो रहेछ, एउटा न्यायाधीशको छोरो पर्दो रहेछ, एउटा धनाढ्य मान्छेको
छोरो। हेर्नुहोस् त, यस्तो विभेद छ, औषधि लिनको लागि पनि सोर्स पोस्ट लगाउनु पर्ने,
पहिला थियो अहिले सुधार पाउनु, उहाँले पहिला त्यति थियो अहिले सबैले पाउँछन् भनेर भन्ने कुरा हो,
ठिक छ, यस्तो विभेद चाहिँ नहोस् हामी यही कामना गरौँ। म फेरि तपाईँ सहभागीतिर जान चाहन्छु, आँटो ठाउँमा
सरलाई म के प्रश्न राख्दछु भने, अब यहाँ सुर्खेत जिल्लामा एचआइभी संक्रमित पुरै महिलाहरू छन्, त्यही पनि एकल महिला छन् अझ, त्यही पनि अनि एकल महिला छन्, ती महिलाहरूलाई एकदम दुःख छ, तिनीहरू आफै कमाएर बाल बच्चा पाल्ने, घरमा आफ्नो ज्यानको ख्याल गर्ने कि बाल बच्चाको ज्यान ख्याल गर्ने कि बाल बच्चा पढाउने कि, उहाँहरूलाई बहुत समस्या छ, अनि स्थानीय निकाय सरकारले अबदेखि उहाँहरूलाई केही न केही सिप मुलुक तालिमहरू यस्तो उद्योस् के, अनि सधैँभरि उहाँहरू त्यहीबाट बाँच्न सकुन् उहाँहरू भनेर कुरा राख्न चाहन्छु। अनि अर्को कुरा, विभेद छैन भन्नु अब छैन भन्ने जस्तो सरले त्यति कुरा नि बुझ्नु भएको छैन अहिलेसम्म, हामी त धेरै पहिला 20 वर्ष भयो चाहिँ संक्रमित भएको, विभेद छैन भन्ने जस्तो ऊ गर्नुहुन्छ, अब त हाम्रो विभेद धेरै छ गाउँमा, मैले सुर्खेतको ठाउँमा म 3-4 ठाउँ कोठा सरेर बस्यौँला, त्यहाँ मलाई के भन्ने भने गर्भवतीले भने कि यसको काहीँ यो प्रयोग नगर है भनेर कति ठाउँ भने खान क्या, अहिले पनि मलाई भनिरहन्छन् क्या, त्यहाँ आफ्नो घर छ तपाईँ बस्छु, त्यही पनि समाजले के भन्छन् भने एचआइभी संक्रमित भएकै कारणले बच्चा नजन्मा हो भन्छन्, डाइरेक्ट आएर भन्छन्, अनि त्यस्तो भन्ने बेला हामीलाई कति मन दुख्छ, किन उनीहरूको त्यो प्रश्न सोध्ने जवाब सोध्ने सवाल तिनीहरूलाई डाइरेक्ट छ र त्यस्तो छैन होला नि त, त्यो त
सरकारले
त्यसमा पनि हाम्रो कानुन बनाइदिनु पर्यो, केही न केही
अघि पनि प्रश्न उठाएको, विभेद गर्न पाइँदैन, विभेद गर्नेलाई कानुनी सजाय हुन्छ, कानुनले त्यो व्यवस्था गरिरहेको छ तर विभेद कायम छ,
त्यही त अब जुन हामी छुवाछुत मुक्त अभियानमा जुन अब अहिले सामाजिक व्यवस्था चलिरहेको छ त्यसमा विभेद मुक्त पनि भनेर हामी चाहिँ त्यसमा जोड्न पनि सक्छौँ।
अर्को एउटा अत्यन्त राम्रो महत्वपूर्ण प्रश्न उठाउनु भयो, उहाँले अब एचआइभी संक्रमितहरूलाई आत्मनिर्भर बनाउन कसरी सकिन्छ, यो उहाँहरू आत्मनिर्भर भएपछि उहाँहरूमाथिको विभेद आफसे आफ कम हुँदै जान्थ्यो कि?
अवश्य पनि अब उहाँहरूको थुप्रै अहिले हेर्दाखेरि हाम्रो थुप्रै समस्याहरू पनि आए होइन, र अहिले
मन्त्रालयले यति समयमा यो कार्यक्रम यसरी उहाँहरूको लागि आयोजनका कार्यक्रम ल्याउन सक्छ भनेर भन्न सकिन्छ,
अब त्यो पनि प्रायोरिटी दिन सकिन्छ, अब अवश्य हाम्रो कार्यक्रमहरूमा पनि, र उहाँहरूको अघि भने जस्तो उहाँहरू पनि सबैजना खोलेर अलि सबैले अब अहिले त्यो छ, अब जहाँ जहाँ आवाज पुगेको थियो त्यहाँ समाधान हुने परिपाटी पनि केही समस्या छ, जस्तै उहाँले स्थानीय निकायमा पनि यो कुराहरू पनि खसखसिया कति समस्या स्थानीयबाट पनि अब समाधान हुनु पर्यो, किनभने उनीहरू पनि धेरै अहिले धेरै कुरा समाधानको लागि सक्षम छन्, र केही कुरा हामी सामाजिक विकासले पनि हामी समाधानको प्रयास गर्छौँ, र स्थानीय निकाय र हामी सामाजिक विकास भनेर उहाँहरू सबै कुराहरू चाहिँ समाधान हुनुपर्छ बिस्तारै भन्ने मेरो पनि मान्यता छ।
देवेन्द्रजी, अब कसरी चाहिँ उहाँहरूलाई संक्रमितहरूलाई अझ बढी जस्तो महिला छन् भन्ने कुरा उहाँहरूलाई चाहिँ आय आर्जनमा चाहिँ आय मूलक कामतिर लगाउन सकिएला?
जति पनि यो गैर सरकारी संस्थाहरूले काम गरिरहेको छ जस्तो हामीहरूले गरिरहेको छौँ, यो हामीहरूले गरेर क्षेत्रीय अस्पतालले गरेको चाहिँ के हो भने पहिलो कुरा त बाँच्न पाउने हो, मलाई लाग्छ बाँच्नलाई समस्या म देख्दिनँ अहिले भयो. अब उहाँहरूलाई पछाडिसम्म लामो समयसम्म कसरी बचाउने त्यो विभिन्न समस्या छ. अब त्यसमा हामी सबैको ध्यान जान जरुरी छ र अहिले गरेको कामलाई हामीले निरन्तरता अझै सुधारेर हामीले चाहिँ लानुपर्छ. नम्बर वान पहिलो कुरो त बाँच्न पाउनु पर्यो. अब बाँचेर मात्रै भएन, अब खाने के त निर्माण छैन घरमा, कतिको त घरै छैन, सानो झोपडिया बसेका छ.
त्यही उहाँहरू आफ्नो खुट्टामा उभिन नसकेका कारणले पनि बढी विभेद आफ्नो परेको.
अब उहाँहरूको लागि आत्मनिर्भर बनाउनलाई आर्थिक सम्बन्ध तिलाउनलाई अब हामी चाहिँ सम्बन्ध प्रदेश भनेको छ, हामी चाहिँ अब राष्ट्र अब चाहिँ हामी चाहिँ एकदमै गौरवशाली राष्ट्र बनाउँछौँ भनेको छ, स्विजरल्यान्ड बनाउँछौँ भनेर
नेताहरू
मन्त्रीज्यूले नेताहरूले भाषण गर्नुभएको छ. तर त्यो त बन्दैन, त्यो बन्नलाई त अब बनाउनु पर्यो त. अब जस्तो गाउँपालिका छ, वडा सरकारहरू छन्, स्थानीय सरकार छ, प्रदेश सरकार छ, अब हामी केन्द्रको भर्नु परेर प्रदेशको चाहिँ स्वास्थ्य मन्त्रालयले यो स्थानीय तहसँग चाहिँ समन्वय गरेर बरु के ल्याउनुपर्छ, कस्ता खाले कार्यक्रम ल्याउन जरुरी छ भनेर हामीसँग सुझाव माग्नुभयो भने हामीले दिने भनेको सुझाव पनि हो, यो गर्न जरुरी छ भनेर हामीले एउटा ड्राफ्ट दिन सक्छौँ हामी.
साय सर, अब यहाँनिर अहिले हामीले यत्रो छलफल गऱ्यौँ, एकदम समस्याहरू पनि उठे, यहाँलाई धेरै कुरामा प्रतिबद्धता पनि जनाउनु भएको छ, तर अब यहाँहरूले सरकारवाला निकायसँग, एचआइभी संक्रमितहरूसँग काम गरिरहेका संस्थाहरूसँग अथवा क्षेत्रीय अस्पतालको एआरटी शाखाहरूसँग काम गरेर उहाँहरूका समस्याहरू यी हुन्, यसरी अघि बढ्न सकिन्छ है भनेर एउटा कार्ययोजना बनाएर अघि बढ्न पहल हुनेछ यहाँको.
अब हाम्रो पनि अहिले एउटा परिस्थिति कस्तो छ भने, जस्तो सामाजिक विकास मन्त्रालय छ, राजनीतिक नेतृत्वले फेरि यी सबै मसिना कुरामा गरेर नबुझ्ने पनि हुँदो रहेछ. तर हामीले स्वास्थ्य महाशाखाबाट पनि हामीले जस्तै कन्भिन्स गरेर एचआइभी एड्स पीडितलाई सहयोग गरेर हो, तर बुझ्नुहुन्छ उहाँहरू, तर कन्भिन्स गर्नुपर्छ, अलिक केही समस्या राख्नुपर्छ. जस्तै हामीले मात्र भन्दाखेरि कहिले काहीँ कन्भिन्स नहुनसक्नुहुन्छ, त्यसै उहाँहरूले पनि आवाज त्यसमा पुर्याउनु पर्यो र हामीले पनि मैले आफै कन्भिन्स गरेर, जस्तै हामीले हाम्रो सामाजिक विकास मन्त्री पनि मान्छे एकदमै चाहिँ सबै हरेक क्षेत्रमा हरेक तपाईँमा सहयोग हुनुपर्छ, सहयोग पाउनुपर्छ भन्ने सोचाइमा हुनुहुन्छ, तर वास्तविक समस्या पनि कहिले काहीँ उहाँहरूको कानमा पनि परिदिनुपर्छ. र त्यो भयो भने जस्तै अहिले हाम्रो सामाजिक विकास मन्त्रालयले एचआइभी एड्स पीडितलाई सहयोग भनेर थोरै रकम हामीले व्यवस्था गरेको छ, त्योबाट उहाँलाई भोलि के गर्न सकिन्छ सर्व गर्न सक्छ तपाईँहरू, त्यसरी आउँदा दिनमा त्यो पैसालाई बढाउन सकिन्छ. र अब हाम्रा तिनजना हुने रोजगारहरूमा पनि उहाँलाई प्राथमिकता दिने या उहाँहरू मार्फत पनि उहाँहरूलाई पनि श्रम लगाएर केही त्यसो उत्पादन गर्न सकिने त्यो कुरा पनि सफल गर्न सकिन्छ.
देवेन्द्र सर, अब सहकार्य गर्न सक्नुहुन्छ तपाईँहरू, उहाँले भन्नुभयो आयो भने सम्बन्धित ठाउँबाट पनि उहाँको मात्रै आवाज मन्त्रीज्यूले नसुनिदिनु होला, तपाईँहरूले आवाज सुनाउनु भयो भने त्यो आवाज बलियो हुन्छ भन्ने कुरा.
सम्बन्धकारी भूमिका चाहिँ निर्वाह गरिदिनु पर्ने हुन्छ. हामीले बोलेर कसैले टेर्नेवाला छैन. हामी म 12 वर्ष हामी बोल्यौँ, अब 13 वर्षमा उपलब्धि भयो भने त्यसको जस चाहिँ प्रदेश मन्त्रालयले लिनेछ. र हामी त मैले भनिहालेँ क्षेत्रीय अस्पताल हामीले नवग्रहण प्लसले हामीले त यो एचआइभी एड्समा काम गर्ने सङ्घ संस्थाले धेरै गर्यौँ. नेपाल सरकारले खालि गरेन भनेको होइन कि यो दात्री निकायले सपोर्ट गरिदिएर नेपाल सरकारले सपोर्ट अहिले गरेका छ, गर्नुभएको छ, एकदमै विदेशमा भन्दा राम्रो छ, फेरि नराम्रो होइन. यही क्षेत्रीय अस्पतालमा 2006 एचआइभी संक्रमितहरू यहाँ नल्याउँ हामीलाई थाहा छैन भन्नुहुन्थ्यो, थाहा पनि थिएन, तर अहिले सम्पूर्ण सेवा सुविधा त त्यही छ नि त. अब हाम्रो कन्सर्न के हो भने त्यसलाई अलिकति सुधारेर लान सकिन्छ कि भन्ने मात्रै हो. अब सरले पनि भनिहाल्नुभयो एयरनेसकै पार्टमा महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई तालिमका कुराहरू छ, त्यस्तो तालिम भएको बेलामा हामीहरूसँग समन्वय गरेर हामीले पनि केही कुराहरू त्यहाँ चाहिँ बोलाइदिएको भए त्यो कुराहरूमा हामीले पनि केही कुराहरू आफ्नो समस्याहरू जस्तो एचआइभी त्यो सर्ने नसर्ने मात्रै भएर हुँदैन क्या, जति पनि एचआइभी एड्सको चाहिँ सरकारी तवरमा छलफल हुन्छ, ट्रेनिङ हुन्छ, गोष्ठी हुन्छ, त्यही प्रिभेन्सनको पार्टमा अलिअलि भएको हुन्छ. तर त्यो एचआइभी संक्रमितको समस्या के छ, कसरी त्यसलाई चाहिँ समाधान गर्न लाने भन्ने कुराहरू चाहिँ आउन सक्दैन. सरलाई मैले आग्रह गरेँ यही महिनाभित्रमा एउटा ड्याकको मिटिङ सरले चाहिँ त्यसो चाहिँ समायोजन गरिदिनु होला र हामी सबै कुराहरू चाहिँ त्यही छलफल गरौँला. नम्बर वान त्यो भयो भने आधिकारिक निकाय कहाँ हो त, एउटा गैर सरकारी संस्थाले कोर्डिनेसन मिटिङ बोलाएर यो कुराहरू छलफल ल्याउँदाखेरि यो आधिकारिक होइन प्रभावकारी त भएन यो चाहिँ आधिकारिक फ्लोर होइन भन्ने पनि कुरो आउँछ, हुन पनि होइन, फेरि त्यसको इनिसिएसन त गर्ने निकाय त छँदैछ त माथि, त्यो भयो भने अलिकति के गर्न सकिएला.
सरले त्यसमा अग्रता पनि लिनुहुनेछ, पहल थाल्नुहुनेछ, प्रतिबद्धता पनि जनाउनु भएको छ.
जस्तो हामीले त 18 वर्ष मुनिका एचआइभी संक्रमित बालबालिकालाई मासिक 1000 रुपियाँ सामाजिक सुरक्षा भत्ता शीर्षकबाटै हामीले वितरण गरिरहेका छौँ. अब त्यो कार्यक्रम जति बेला सुरु भयो 71 चैतमा जस्तो लाग्छ मलाई, झन्डै अहिले 4 वर्ष अति भइसक्यो, एउटा बच्चालाई हामीले चाहिँ 44,000 रुपियाँ चाहिँ हामीले चाहिँ झन्डै 44-45,000 रुपियाँ चाहिँ नगद वितरण गरेका छौँ. फेरि सबैलाई होइन, सबै बच्चाहरूलाई होइन, एचआइभी संक्रमित बच्चा जो 18 वर्षभन्दा मुनिको बच्चालाई मात्रै. अनि त्यो कार्यक्रम सुरु हुने बेलामा नेपाल सरकारले दात्री निकायले सपोर्ट गर्ने बेलासम्म गर्ने, त्यसपछि हाम्रो चाहिँ नेपाल सरकारले त्यसलाई चाहिँ टेकओभर गर्ने भन्ने चाहिँ एक किसिमको प्रतिबद्धता भएको थियो अरे, त्यो चाहिँ सेन्ट्रल लेभलमा भएको हो होइन, अब त्यहाँ भयो अहिले यहाँ हुनुपर्छ भन्ने छैन। त्यतातिर पनि अब यो त्यस्तो बालबालिकालाई अब हामीले 1,000 रुपियाँ त सपोर्ट गरिरहेको छौँ भने अब त्यो पोषण त्यो शिक्षा स्वास्थ्य र पोषणमा खर्च गर्ने भनेको छ, त्यो पैसा पर्याप्त पैसा होइन, त्यो पैसालाई अलिकति अब यहाँबाट हामीले चाहिँ अलिकति विस्तार गरेर धेरै पैसा छुट्याउनै पर्दैन। मेरो भनाइ के हो भने यो एचआइभी एड्स नियन्त्रण गर्ने नै हो भने बजेटको 1% पैसा छुट्याइदिएर विकास निर्माण सँगसँगै लयो भने यो समस्या होइन। यो यसमा अहिले सरले भने जस्तो राजनीतिक प्रतिबद्धता चाहिँ छैन, अब राजनीतिक दलहरूले यसलाई एजेन्डा बनाएर यो एचआइभी एड्सलाई पनि एजेन्डा बनाउनुहोस् मेरो चाहिँ आग्रह हो। त्यो भयो भने बल्ल यो चाहिँ अलिकति केही हुन्छ, नत्र यो चाहिँ त्यति धेरै
राजनीतिक प्रतिबद्धता छैन भने पनि कि उनीहरूलाई पनि धेरै क्षेत्रबाट धेरै सबतिरबाट यसो प्रेसर हुन्छ, तर अलि पीडितहरूको अलिक सङ्ग्रहित गरेर आज पुग्यो भने त्यो आज अलिक बढी हुन्छ स्थानीय निकायहरूमा स्पेसल्ली होइन। अब सामाजिक विकास मन्त्रालय प्रदेश निर्माणमा त त्यो समस्या नहुने भने स्थानीय निकायमा पनि त्यसलाई उहाँले तान्नको लागि पीडितहरू सङ्ग्रहित गरेर आवाज गऱ्यो भने अझ त्यो अलिक बढी हुन्छ। राजनीतिक नेतृत्व अब के अरे प्रतिबद्धता त छ तर अझ प्रतिबद्धता हुँदाहुँदै पनि कहिलेकाहीँ त्यो ध्यान नपुगेको हुन्छ, धेरैतिर उहाँहरूको अब प्रेसर हुन्छ, धेरै समस्याको प्रेसर हुन्छ, त्यसैले उहाँले पीडितहरूले अलिक सङ्ग्रहित भएर अलिक आवाज गऱ्यो भने त्यो आवाज अलिक बढी हुन्छ।
हवस्, समय दिनुभयो, यति बेलासम्म बसिदिनुभयो, तपाईँ सहभागी सबैलाई धेरै धेरै धन्यवाद। यसै गरी आजका हाम्रा अतिथि सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाही, क्षेत्रीय अस्पताल सुर्खेतका एआरटी इन्चार्ज सविता योगी र नवकिरण प्लसका कार्यक्रम संयोजक देवेन्द्र शर्मा पाठक, त्यो आभार व्यक्त गर्दै र सबै सहकर्मीसँगै म केशव ढकाल पनि अरेलाई छुटिन्छु। यहाँ उठेका प्रतिबद्धताहरू व्यवहारमा कार्यान्वयन हुन् सामाजिक मन्त्रालयले यतातर्फ विशेष पहल थालोस्। हस्, धन्यवाद।